कैसा लग रहा है अमेरिका आकर पाकिस्तान के लिए पाकिस्तानी लोगों की नुमाइंदगी करना? और क्या आप समझते हैं कि ये बोझ 15 से 17 साल की उम्र के तालिबे इल्मों के लिए खासी बड़ी जिम्मेदारी है?
बिल्कुल ठीक है आपने, ये एक बहुत बड़ी जिम्मेदारी है, लेकिन मैं समझता हूँ इस उम्र में इंसान जो है वो बेहतर तरीके से अपनी सखाफत की नुमाइंदगी कर सकता है, और इस तरह से हम ये दो मुल्कों के लोगों के दरमियान जो गलत फहमी है उनको दूर करके इनको आपस में करीब ला सकते हैं, और अपने मुल्क की नुमाइंदगी करके, जैसे आपने पूछा मुझे कैसे लग रहा है, वो मुझे फख्र है कि अभी तक मैं अपनी जिम्मेदारी पे पूरा उतर रहा हूँ, और जब लोगों का रिस्पांस मिलता है, जब हम प्रेजेंटेशन देते हैं या फिर किसी से बात करते हैं, खुशी हासिल होती है जब वो आगे से अच्छा रिस्पांस देते हैं।
तो कैसे आप प्रेजेंटेशंस देते हैं और क्या तरीका होता है लोगों तक पाकिस्तान के बारे में मालूमात पहुंचाने का?
एक तो फॉरन प्रेजेंटेशन होती है जिसके लिए मैं अपनी टीचर्स वगैरह से बात करता हूँ, उनकी क्लासेस में जाके एक सर्टन पीरियड ऑफ टाइम उनका जो उन्होंने मुझे दिया होता है उसमें मैं बात करता हूँ और लोगों से क्वेश्चंस लेता हूँ और उनकी गलत फहमियाँ दूर करता हूँ। उसके अलावा रोजाना हम कैजुअल प्रेजेंटेशन देते रहते हैं जहाँ पे किसी से बात होती है, अगर कोई उनको कन्फ्यूजन और गलत फहमी है तो वो दूर करने की कोशिश करते हैं, या फिर जो सिमिलैरिटीज और डिफरेंसेज हैं उन पर बात करते हैं और बताते हैं कैसे हम ज्यादा एक दूसरे के करीब हैं, दूरियां बढ़ाने से बेहतर है कि हम अपने गुर्बत लाएं।
तो ये दो तीन तरीके हैं प्रेजेंटेशंस, बेसिकली आप लोगों का टूल होता है जिसके जरिए आप पाकिस्तान के बारे में मालूमात पहुंचाते हैं, इस्लाम के बारे में बात करते हैं। लेकिन इससे पहले कि हम आपकी मजीद जिम्मेदारियों की बात करें, आपके लिए कुछ सवालात आपके लिए यानी आज के मेहमानों के लिए पोस्ट किए हैं हमारे सुनने वालों ने फेसबुक पर, जहाँ जेब ने ये सवाल पूछा है कि क्या तरीका क्या है एक्सचेंज प्रोग्राम का, स्कॉलरशिप हासिल करने का, क्या शराइत होती हैं इसकी?
ये इस एक्सचेंज प्रोग्राम का सिलेक्शन प्रोसेस है कुछ मराहल पे बेस्ड। सबसे पहले तो जिसमें आपने बोला 15 से 17 साल की उम्र के दरमियान के बच्चे सिलेक्ट होते हैं इसके लिए, जो पाकिस्तान में 9th या 10th ग्रेड के स्टूडेंट्स हों। उसके अलावा मेरे ख्याल में कुछ क्वालिटीज होती हैं जो, क्योंकि जब टेस्ट और इंटरव्यूज होता है तो सिलेक्शन पैनल जो है उन क्वालिटीज को देखते हैं, उनमें से ये है कि अपनी सकाफत और दूसरे ममालिक की सकाफत को सीखने का शौक और उसको दूसरों तक पहुँचाने की जिम्मेदारी का एहसास होना, और उसके अलावा मेरा ख्याल है इंसान को जो चैलेंजेस हैं उनको फेस करने के लिए तैयार होना चाहिए और डिफरेंट कल्चर्स के लिए ओपन होना चाहिए। तो मेरा ख्याल है ये क्वालिटीज जो है वो सिलेक्शन क्राइटेरिया आपको मीट करती हैं और सिलेक्शन के
और
चांस को
जहां
देती
से
हैं।
आपने ये भी पूछा है कि क्या इसके लिए ये शर्त भी है कि आप लिबरल जहन के हों और कदामत पसंद या मजहबी जहन के ना हों?
देखिए मजहब को सिलेक्शन क्राइटेरिया देखता ही नहीं है, मजहब यहाँ पे भी मजहबी लोग हैं, मजहब एक इंसान की अपनी पहचान होती है और उसको अपने तक रखना, मतलब
यानी
उसको
इसमें ये
प्रेजेंट
शर्त
करना हर जगह
मौजूद नहीं
जरूरी है,
है, इसमें
लेकिन
ये चीज
इस एक्सचेंज प्रोग्राम के लिए सिर्फ ये है कि आपको अपनी सकाफत का पता होना चाहिए, और लिबरल होना डिफरेंट कल्चर्स के लिए ओपन होना अलग बात है, उनको सीखने का शौक होना चाहिए, लेकिन आपको उन कल्चर्स को फॉलो नहीं करना पड़ता। आपकी हर कोई यहाँ पे आपके कल्चर की रिस्पेक्ट करता है और आपके रिलीजन की रिस्पेक्ट करता है और अपने आप हर जो आपके बेसिक्स हैं उनका फॉलो कर सकते हैं।
तो उस्मान नवाज, आपसे हमारी गुफ्तगू अभी जारी रहेगी और आपसे हम आपकी जो कारकर्दगी है और जो आपकी सक्सेस स्टोरीज हैं वो भी पूछेंगे, लेकिन क्योंकि हम चाहेंगे कि हमारे साथ आज बहुत सारे तालिबे इल्म हैं तो पहले उन सबको एक एक बार प्रोग्राम में शामिल कर लें। गुफ्तगू में इस वक्त हम शामिल करेंगे रावलपिंडी पाकिस्तान की यमुना अवेस को, जो मेरीलैंड से हमारे साथ हैं। अस्सलाम वालेकुम यमुना अवेस।
वालेकुम अस्सलाम।
बेहद शुक्रिया आपका यमुना, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। बताइए कि कैसा लग रहा है एक ऐसे मुल्क में जो आपके मुल्क से बिल्कुल मुख्तलिफ है, ऐसे लोगों के साथ उनके घर में रहना जिन्हें आप इससे पहले कभी जानती नहीं थी, और एक ऐसी उम्र में जब पाकिस्तान में आपके बारे में आम तौर पर सारे फैसले घर वाले करते हैं, अपने सारे फैसले खुद करना और ऐसे अंदाज से करना जिसे अपनी असल फैमिली यानी पाकिस्तान की फैमिली भी खुश रहे और नई होस्ट फैमिली भी खुश रहे और आप खुद भी खुश रहें, कैसे?
जी यकीनन बहुत ही मुश्किल फैसला था। सबसे ज़्यादा मुझे मेरी अम्मी ने सपोर्ट किया, मेरे मामू ने सपोर्ट किया, मेरी फैमिली ने बहुत ज़्यादा सपोर्ट किया है मुझे। और पाकिस्तानी सोसाइटी में इस तरह किसी लड़की को भेज देना बाहर तो बहुत बातें बनाई जाती हैं और बहुत सारे लोग कहते हैं कि ना कहाँ लड़की को भेज रहे हो बाहर, और वो भी ऐसे लोगों के पास जहाँ पर जिनको आप जानते नहीं हो, जिनसे कभी मिले नहीं हो। तो ये वाकई में एक बहुत मुश्किल फैसला था, लेकिन मैं बहुत ज़्यादा खुशनसीब हूँ और मुझे बहुत अच्छा सोच के ये फील होता है कि मुझे موقع ملا یہاں پر آنے کا, بہت کچھ میں نے یہاں پر سیکھا, تو یہ میری زندگی کا اب تک بہترین فیصلہ تھا.
تو آپ خود بھی خوش رہتی ہیں اور آپ کی ہوسٹ فیملی بھی آپ سے خوش ہے؟
جی ماشاء اللہ, میں خود بھی یہاں پر بہت خوش ہوں اور میری ہوسٹ فیملی بھی, انہوں نے ڈیسائیڈ کیا ہے کہ وہ دوبارہ کوئی ہوسٹ کریں گے ایکسچینج اسٹوڈنٹ, کیونکہ اور مجھے یہ سوچ کے بہت اچھا لگا کیونکہ میں ان کے لیے ایک اچھی مثال ثابت ہوئی ہوں.
تو ایک اچھی مثال آپ بنی ہیں, تو آنے والے لوگوں کے لیے, آنے والے اسٹوڈنٹس کے لیے آپ نے راہ ہموار کی کہ ایک ہوسٹ ہر وقت موجود ہے ان کے لیے, اگر کسی کو کہیں جگہ نہ مل رہی تو آپ کی فیملی ضرور اس کو ہوسٹ بن جائے گی. اچھا, آپ کے بارے میں ہم نے جب آپ سے بات کی تھی تو آپ اپنے اسکول میں تو واحد ایکسچینج اسٹوڈنٹ ہیں ہی, لیکن آپ پاکستانی ایکسچینج اسٹوڈنٹس میں سے بھی وہ واحد لڑکی ہیں جو فلوریڈا ڈزنی ورلڈ میں بی او بی ڈبلیو کانفرنس کے لیے 21 ملکوں سے منتخب کیے جانے والے 31 اسٹوڈنٹس میں شامل ہوئیں. تو کس وجہ سے آپ کو اس کانفرنس کے لیے منتخب کیا گیا کہ آپ نے پاکستان کی بھی نمائندگی کی اور پاکستان کی سبھی لڑکیوں کی بھی؟
جی یہ میرے لیے بہت زیادہ ایک آنر کی بات تھی اور مجھے بہت فخر ہے کہ میں سلیکٹ ہوئی بی او بی ڈبلیو کے لیے, بی او بی ڈبلیو فلوریڈا کے لیے, جہاں پر میں اکیلی لڑکی تھی, باقی بھی میرے کچھ دوست پاکستان سے سلیکٹ ہوئے تھے اور
لیکن وہ لڑکے تھے. جی لیکن یہ کیا تھا, بی او بی کا کیا مطلب, بی او بی ڈبلیو کیا تھی؟
بی او بی ڈبلیو ایک کانفرنس ہے جس کا مطلب بیٹر انڈرسٹینڈنگ فار بیٹر ورلڈ کانفرنس ہے, جو کہ ہماری ہوئی تھی ڈزنی ورلڈ میں, اور 21 اسٹوڈینٹس تھے 31 کنٹریز سے, اور میرے لیے یہ ایک بہت بڑی اپرچونیٹی تھی. اور مجھے اس کو مطلب میں نے پریزنٹیشن میں نے بھلے تھوڑی دی تھی پریزنٹیشن, لیکن میں نے یہ ہے کہ کافی زیادہ کور کیا تھا اس میں. میں نے ایک ویڈیو بنائی تھی انٹرنیشنل ایجوکیشن ویک, جو ایک ہفتہ ہوتا ہے ایکسچینج اسٹوڈنٹس کے لیے پریزنٹیشن دینے کے لیے, تو اس کی بیسس پہ میں سلیکٹ ہوئی تھی اس کے لیے, اور وہاں پر بھی میں نے پاکستان کے بارے میں پریزنٹیشن دی تھی اپنے دوستوں کے ساتھ, تو بہت فخر کی بات تھی.
اچھا, تو فخر کی باتیں آپ کے پاس ابھی اور بھی بہت سی ہیں, ان پر بھی ہم بات کریں گے, لیکن پہلے ہم شامل کریں گے پروگرام میں لاہور پاکستان کی ہیرا اکبر کو, جو امریکی ریاست میزوری سے ہمارے ساتھ ہیں ٹیلی فون پر. اور السلام علیکم ہیرا اکبر.
وعلیکم السلام یاسمین صاحبہ,
بے حد شکریہ آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا. آپ ایک ایسے قصبے میں رہ رہی ہیں جس میں صرف 881 لوگ رہتے ہیں. اچھا, اور لاہور سے آپ میزوری آئیں, تو اب جب اب کچھ عرصہ تو آپ گزار چکی ہیں اور اب جانے کا وقت قریب آ رہا ہے, تو پہلے تو یہ بتا دیجئے تو کیسا لگ رہا ہے اب جب کہ واپسی کا وقت قریب آ رہا ہے؟
سب سے پہلے تو اس قصبے میں جتنے لوگ ہیں انہوں نے مجھے اتنا پیار دیا, بالکل ایسے محسوس کروایا کہ میں ان کے ساتھ 8 مہینے سے نہیں بلکہ پوری زندگی سے ان کے ساتھ رہ رہی ہوں. مطلب اتنے اچھے طریقے سے انہوں نے مجھے انہوں نے سپورٹ کیا ہر کام میں, اور میں یہاں پہ سب سے پہلی جو ہے سب سے پہلے پاکستان کی طرف سے آئی ہوں یہاں پر. انہوں نے کبھی, ان کے کافی سارے تو بچے ایسے ہیں جنہوں نے اپنے اس قصبے سے باہر ہی نہیں گئے, ان کے لیے پاکستان سے کسی کا آنا اور وہ ایک مسلمان لڑکی ہونا جس کا اپنی ثقافت کی طرح, تو یہ ایک بہت الگ ان کے لیے بات تھی. مگر انہوں نے مجھے اپنے پورے دل کے ساتھ مجھے اپنے گلے سے لگایا اور اس قصبے میں رہنے کے لیے مجھے پوری رسپیکٹ دی, مجھے پاکستان کو, اسلام کو. انہوں نے کہا کہ آپ کی وجہ سے ہمیں پتا چلا کہ اسلام ہے کیا اور پاکستان ہے کیا, پاکستان کا کلچر کتنا اچھا ہے. اب جبکہ جانے کا وقت ہو رہا ہے اور صرف 2 مہینے رہ گئے ہیں, مجھے ابھی کچھ ہو رہا ہے کہ ہائے, اب ان لوگوں نے جتنا مجھے اتنا پیار دیا, اب میں ان سے دور چلے جاؤں گی, اور اس کا یہ بھی نہیں پتا کہ کبھی واپس ملاقات ہوگی یا نہیں, مگر یہ لوگ مجھے ابھی تک سپورٹ کر رہے ہیں اور مجھے یہی کہہ کے موٹیویٹ کرتے ہیں کہ آپ نے جو کچھ سیکھا ہے وہ کہ آپ نے جو کچھ سیکھا ہے وہ اب آپ اپنی کمیونٹی میں جا کے سب کو بتائیے گا, پاکستان میں جا کے سب کو بتائیے گا کہ پاکستان کے لوگ کیسے ہیں. تو یہ ایک بہت بہت بہت
یہ امریکہ کے لوگ کیسے ہیں. اچھا, تو یہ ذرا اپنا جو اسپیکر ہے یہ بند کر دیجئے, اس کی ایکو آ رہی ہے. اور یہی سوال کا جواب ہے, رائے شہزاد نے فیس بک پر سوال پوسٹ کیا تھا کہ جب آپ لوگ امریکہ کے لوگوں کے پاس آتے ہیں, ان کے گھروں میں رہتے ہیں, تو کیا وہ فوراً ہی آپ کو ایکسیپٹ کر لیتے ہیں کہ آہستہ آہستہ آپ ان کے دل میں گھر کرتی ہیں؟
जब मैं पहली दफा अपनी होस्ट मॉम से मिली थी तो उन्होंने मुझे इतने वो अपने वक्त से काफी देर पहले ही आ गए थे, क्योंकि उन्होंने मुझे इतने काफी दिनों पहले ही, मेरे यहाँ आने से पहले ही मुझे एक्सेप्ट कर लिया था. तो जब मैं इनसे मिली हूँ तो वो मेरे गले लग के रोना शुरू हो गई. मुझे कहती हैं तुम बिल्कुल मेरी बेटी की तरह, और उन्होंने मुझे पहले, बल्कि मेरे आने से पहले ही मुझे एक्सेप्ट कर लिया था. तो अब तक सोचे कि बिल्कुल ये एक एक माँ की तरह इन्होंने मुझे प्यार दिया. यहाँ पे एक एक होस्ट डैड की तरह इन्होंने हम बहुत बहुत अच्छे तरीके से ये लोग हम लोगों को रख रहे हैं.
और आपने ये कहा कि दूसरे लोगों को तो मसाइल पेश आए, लेकिन आपको कोई मसला ही पेश नहीं आया यहाँ पर आकर, क्यों? इसीलिए कि फैमिली बहुत अच्छी थी.
मैं ये क्रेडिट दूंगी कि मेरी ये होस्ट कम्युनिटी बहुत अच्छी है, जिन्होंने मुझे जिस तरह थी मैं उस तरीके से अपनाया. अप्स एंड डाउन्स हर लाइफ में होते हैं. इन्होंने मुझे जिस तरह मैं थी उन्होंने मुझे इस तरह ही अपनाया. मेरे होस्ट पेरेंट्स हम लोगों के बीच में अगर कोई बात ही हमने आपस में ही उसे सॉल्व करके, जिस तरह एक फैमिली रहती है उस तरह सॉल्व किया, तो हमारे बीच में कभी कोई बड़ा मसला नहीं हुआ. इनफैक्ट हम लोगों के मुझे यहाँ पर सेटल होने में एक या दो दिन लगे होंगे, और उसके बाद मैं बिल्कुल उनके साथ घुल मिल गई थी. मतलब इतने अच्छे तरीके से ये लोग प्यार करते हैं और इतने अच्छे तरीके से ये लोग रखते हैं फैमिली की तरह.
तो भाई आपसे भी अभी बातें जारी रहेंगी हिराकबर, लेकिन कराची भी तो जाना है. कराची पाकिस्तान के अब्दुल सलाम इस वक्त ओहायो से टेलीफोन पर हमारे साथ हैं. तो अस्सलाम वालेकुम अब्दुल सलाम.
वालेकुम अस्सलाम.
बेहद शुक्रिया आपका भी, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला. कराची जैसे गुंजान आबाद शहर में रहने के बाद अमेरिका में एक छोटे से कस्बे में रहना कैसा लगा, जिसकी आबादी सिर्फ 1500 लोगों पर मुश्तमल है?
यहाँ पे आके रहना मुझे बहुत अच्छा लगा, क्योंकि कराची के शोर और उनके गुंजान आबाद इलाके से निकल के एक ऐसी जगह पे आके रहना मुझे बहुत अच्छा लगा, क्योंकि यहाँ पे लोग जो है वो लोगों के पास बहुत टाइम है, लोग आपकी बात सुनना चाहते हैं, लोग आपसे जो है सवाल पूछना चाहते हैं और आपके बारे में सीखना चाहते हैं.
तो क्या इस कस्बे के लोगों का रहन सहन पाकिस्तान के कस्बों जैसा है या पाकिस्तान के बड़े शहरों जैसा है?
पाकिस्तान के बड़े और छोटे के बीच में जो शहर आते हैं
अच्छा,
उन जैसा है, और यहाँ पे लोग काफी अच्छे हैं.
अच्छा, तो आपको कोई कल्चरल शॉक वगैरह तो नहीं लगा होगा?
नहीं, मुझे कोई ऐसा कल्चर शॉक नहीं लगा था, बल्कि मुझे बड़ी आसानी हुई थी यहाँ पे इनका कल्चर और इनके साथ रहने में और इनकी चीजें सीखने में.
अच्छा, तो स्कूल में आपकी सरगर्मियाँ और कामयाबियाँ क्या रही?
स्कूल में आने के बाद जो है वो मुझे स्कूल की फुटबॉल टीम में, अमेरिकन फुटबॉल टीम में जो है एक्सेप्ट कर लिया था. फिर मुझे स्टूडेंट ऑफ द मंथ मिला था स्कूल में, और स्कूल में मुझे ऑनर रोल मिला था 3 क्वार्टर्स में. और मैं स्कूल के जो ब्रॉडकास्टिंग न्यूज होती है उसके ऊपर मेरा इंटरव्यू आया था.
अच्छा, तो आपके स्कूल में और भी एक्सचेंज स्टूडेंट्स हैं?
मेरे स्कूल में 2 एक्सचेंज स्टूडेंट्स हैं, एक मोरक्को से है और एक जर्मनी से.
अच्छा, तो इस तरह आपको दुनिया भर के एक्सचेंज स्टूडेंट्स के साथ ताल्लुक कायम करने का भी एक मौका मिला.
जी,
तो किन मुल्कों के स्टूडेंट्स को आपने दोस्त बनाया?
मोरक्को, जर्मनी और अमेरिकी स्टूडेंट्स को मैंने दोस्त बनाया, और इनसे बहुत कुछ सीखने को मिला और अपना कल्चर को बताने को मिला, और जो स्टीरियोटाइप्स हैं वो हटाने का भी मिला.
तो ये बताइए अब्दुल सलाम के कैसे एक ऐसी जगह जाकर रहना जहाँ कोई अपना ना हो, कैसे दूसरों को अपना बनाया जा सकता है? कैसे आपने इन लोगों को अपना बनाया? कोई खास ट्रिक सीख कर आए थे या यहाँ आकर सीखा?
दूसरों को अपना बनाने में वक्त नहीं लगता, बस इंसान को अच्छे और साफ दिल का होना चाहिए. अगर आप दूसरे का ख्याल करें तो दूसरा आपका ख्याल करता है, उसको अपना बनने में टाइम नहीं लगता.
अच्छा, तो आपने अपने आप को तब्दील किया या इनको कुछ तब्दील किया, या वैसे के वैसे ही हैं आप जैसे आए थे?
मैंने अपने आप को भी तब्दील किया और इनको भी तब्दील किया. अपने आप को मैंने इतना तब्दील किया कि मैं जो हूँ बहुत मजबूत इंसान बन चुका हूँ, और अब मैं जो अपने जिंदगी के जो बड़े डिसीजन हैं वो मैं खुद ले सकता हूँ, काफी मेच्योर हो गया हूँ. और इनको इतना चेंज किया कि इनको मिर्च खाने की आदत बिल्कुल नहीं थी.
अच्छा,
लेकिन यहाँ पर जब मैंने खाने बनाना शुरू किया तो अब ये आराम से मिर्च खा सकते हैं.
चले, मिर्चों की हद तक आपने इन्हें तब्दील कर दिया, लेकिन कोई और पाकिस्तान के कल्चर के बारे में, पाकिस्तान के बारे में कोई गलत तासुर जो आपने इनका दूर किया हो, इनको तब्दील किया हो?
पाकिस्तान के बारे में इनका गलत तासुर दो ही थे, बाकी ये लोग जो है वो लोगों को, उनको पता था काफी अच्छे लोग हैं, क्योंकि इन्होंने पहले भी स्टूडेंट्स होस्ट किए हैं. غلط تاثر یہ تھے کہ ہمارا جو ہے وہ ہم لوگ ڈیزرٹ میں رہتے ہیں اور ہمارے پاس فوڈ ہوتے ہیں. لیکن پھر میں نے ان کو اپنی پریزنٹیشن دکھائی اور اپنی سٹیز دکھائیں جیسے اسلام آباد ہے, کراچی ہے, لاہور, پشاور, اس کی تصویریں دکھائیں اور جو ہے وہ غلط تاثر ہٹایا. ایک اور سوال جو مجھے بچوں نے پوچھا تھا اور میری فیملی نے پوچھا تھا وہ یہ کہ کیا پاکستان میں میک ڈونلڈ ہے, تو یہ غلط تاثر تھا کہ ہمارے پاس کوئی فاسٹ فوڈ چین نہیں ہے یا ہمارے پاس جو ہے وہ کوئی گاڑی نہیں ہوتی, تو یہ غلط تاثر تھا جو میں نے ہٹایا.
اور آپ کا کیا غلط تاثر دور ہوا امریکی لوگوں کے بارے میں؟
میرا غلط تاثر یہ دور ہوا کہ یہ لوگ جاننا نہیں چاہتے, مجھے ہمیشہ لگتا تھا کہ یہ لوگ جاننا نہیں چاہتے آپ کے کلچر میں اور ہمیشہ جو ہے وہ روڈ ہوں گے, لیکن یہاں پہ آ کے وہ بالکل غلط ثابت ہو گیا کیونکہ یہ لوگ کافی جو ہے وہ دوست بننا چاہتے ہیں, آپ کے کلچر کے بارے میں جاننا چاہتے ہیں.
تو کافی آپ کے ذہن میں تبدیلی آئی اور آپ نے اپنے ارد گرد کے لوگوں کو بھی تبدیل کیا. آپ سے بھی عبد السلام ہماری گفتگو جاری ہے, لیکن ہم آپ پروگرام میں شامل کریں گے ساہیوال پاکستان کی زوبیہ عائشہ کو جو امریکی ریاست ٹیکساس کے ایک ہائی اسکول میں ایک تعلیمی سال گزار رہی ہیں. السلام علیکم زوبیہ عائشہ.
وعلیکم السلام, کیسی ہیں آپ؟
میں ٹھیک ہوں, آپ کیسی ہیں؟
الحمدللہ.
تو بتائیے ہمارے سننے والوں کو زوبیہ شاہ کہ کس طرح آپ نے یہاں اپنے اسکول اور اپنے ارد گرد کے لوگوں کے سامنے پہلے تو پاکستان کے بارے میں بہت سی غلط فہمیوں کو دور کیا اور پھر گوگل کی جانب سے ساہیوال کو جس انداز میں پیش کیا گیا ہے اس کو بھی کچھ درست کیا, تو اور انہیں بتایا کہ ساہیوال میں صرف گائے بھینسیں ہی نہیں ہوتی, وہاں اور بھی بہت سی قابل ذکر چیزیں ہوتی ہیں. تو کچھ ہمارے سننے والوں کو بتائیے کہ کیسے آپ نے لوگوں کی غلط فہمیوں کو دور کیا.
ہاں جی, ایسا ہوا تھا کہ میں اسکول بھی تھی اور میری فرینڈس نے مجھ سے پوچھا کہ میں کہاں سے ہوں, اپنی سٹی کا نام بتاؤں. تو انہوں نے جب گوگل کیا تو ساہیوال جو مشہور ہے اپنی بھینسوں کی وجہ سے, تو نیچے گوگل پہ کوئی کسی جگہ کی تصویر نہیں نکلی, نہ کسی اسکول نہ کسی گھر, ساری صرف بھینسوں کی تصویریں نکل آئیں. تو وہ سمجھے کہ وہ سب پریشان ہو گئے ہیں, پتہ نہیں کہاں سے ہوں, کوئی گاؤں میں یا کیا ہے. تو سب مجھ سے پوچھ رہے تھے کہ تم جہاں پہ رہتی, تم نے امیریکا آنے سے پہلے کبھی باتھ روم دیکھا تھا تو کبھی فون یوز کیا تھا؟ سب مجھ سے ایسے سوال کر رہے تھے. تو پھر جب میں ان کو بتایا کہ نہیں ایسا نہیں ہے, تو میں نے ان کو بتایا کہ ساہیوال ماننا چھوٹا شہر ہے پر اتنی بھی بات نہیں ہے کہ میں نے کبھی بات تو نہیں دیکھا.
اچھا,
میں نے جب دکھایا اپنے ٹاؤن کی ویڈیو اور سب کچھ تو وہ سب تو حیران رہ گئے.
ہاں, تو آپ گوگل والوں کو بھی چاہیے کہ وہ تھوڑی اصلاح کر لیں کہ ساہیوال میں گائے بھینسوں کے علاوہ اور بھی بہت کچھ ہوتا ہے. اچھا, تو کیا فرق کیا لگا ویسے, بیسک فرق کیا تھا ساہیوال اور ٹیکساس میں؟
یہاں بالکل مین سٹی میں پلیس ٹو, تو ساہیوال بالکل چھوٹا سا ہے اور یہاں ٹیکساس اتنا بڑا ہے اور اتنا مین جگہ ہے. تو سب سے پہلے تو سب سے زیادہ مین ڈفرینس تو میرے اسکول میں تھا. میں جس اسکول سے آئی تھی وہاں پہ 400 اسٹوڈینٹس تھے اور یہاں پہ 3500 ہیں. تو میں اتنی یہاں پہ آ کے بالکل کھو ہی گئی تھی کہ میں کہاں پر آ گئی, اتنا بڑا اسکول. تو یہ بہت بڑا ڈفرینس تھا اسکول میں ایڈجسٹ ہونا.
تو آپ غلط کلاسوں میں چلی جاتی تھی شروع شروع میں؟
ہاں جی, ہاں جی, بلکہ ابھی بھی ایسا ہوتا ہے جب اسکیڈول چینج ہو تو میں بالکل گم ہو جاتی ہوں, میری کلاس کہاں پہ, مجھے لوگوں سے پوچھنا پڑتا ہے پھر.
اچھا, تو جب غلط کلاسوں میں چلی جاتی ہیں تو پھر وہیں بیٹھی رہتی ہیں کہ پھر چلی اٹھ بھی جاتی ہیں وہاں سے کہ وہیں پوری کلاس اٹینڈ کر لیتی ہیں؟
بالکل, جب پتا چل جاتا ہے غلط کلاس میں آ گئی تو سب اتنے ہیلپ فل ہیں یہاں پر, تو ٹیچرز وغیرہ سب ہیلپ کرتے ہیں یہاں پہ.
اچھا, تو آپ لوگ یہاں پر کلاسیں تبدیل کرتے ہیں اسکول میں, تو یہ بھی چیز آپ کو بہت عجیب لگی شروع میں؟
ہاں جی, پاکستان میں سارا دن ایک کلاس میں رہتے تھے اور یہاں پہ ہر پیریڈ کے بعد کلاس چینج ہوتی ہے, ڈفرینٹ بچوں کے ساتھ بیٹھنا پڑتا ہے, تو بالکل ڈفرینٹ تھا.
ہاں, ڈفرینٹ تھا. تو اس سے آپ سمجھتی ہیں کہ دوست بنانا مشکل نہیں ہو جاتا کہ وہ ساتھ
ہی؟ میرے خیال میں اس طرح زیادہ اچھا ہے کہ آپ زیادہ لوگوں سے کمیونیکیٹ کر سکتے ہیں, کیونکہ ہر پیریڈ کے بعد نئے بچے ہوتے ہیں تو آپ کو کوئی اپنے ٹائپ کا مل ہی جاتا ہے کسی نہ کسی کلاس میں.
اچھا, تو اس اور آپ کی جو پڑھائی ہے, جو اس میں آپ کی کارکردگی کیسی رہی اسکول میں؟
پڑھائی پہ میرے خیال میں یہاں پر پڑھائی ہم پاکستان کے حساب سے کافی آسان ہے, تو میری کارکردگی کافی اچھی تھی, تو بچے مجھ پہ حیران ہوتے تھے کہ اس کو پہلے سے سب کچھ آتا ہے.
اچھا, تو جو وہاں سے آپ پڑھ کر آئی تھیں وہ یہاں کے لیے بہت تھا؟
ہاں جی, مطلب زیادہ مین چیزیں وہی تھی جو ہم نے پاکستان میں پڑھ چکی ہیں.
اچھا, اور آپ نے یہ جو پریزنٹیشنز بھی دیں اور والنٹیئر ورک بھی کیا آپ نے؟
جی, میں نے 33 پریزنٹیشنز دی پاکستان کے بارے میں, تو وہ تو حیران رہ گئے کہ ہم تو سمجھتے تھے پاکستان کچھ ایسا ہی ہے پر یہاں پر سب کچھ ہے. اور پھر اس کے علاوہ میں نے 100 سے اوپر آورز کر لیے ہوئے ہیں.
واو, तो उसमें आपने खास तौर पर किस पर काम किया वॉलंटियर का?
ज्यादा ज्यादा टाइम मैंने ओल्ड एज होम में गुजारा, वहां पर बुजुर्गों के साथ टाइम गुजारा और जो बीमार थे उनकी थोड़ी खिदमत वगैरह की और उनकी कहानियां सुनी और उनको उनकी मदद की मुख्तलिफ कामों में।
तो पाकिस्तान में भी ऐसा करती थी कि यहीं आकर ये काम किया?
पाकिस्तान में इतना ज्यादा नहीं करते थे, पाकिस्तान में हम ज्यादातर अपनी पढ़ाई में मसरूफ रहते थे, लेकिन जब यहाँ पर आए हैं तो यहाँ पर देखा है कि लोग वॉलंटियर वर्क को बहुत इम्पोर्टेंस देते हैं, तो जब मैं वापस जाऊंगी तो मेरा इरादा है कि मैं पाकिस्तान में भी ये काम स्टार्ट करूँ।
वॉलंटियर वर्क करेंगे, लेकिन पहला वॉलंटियर वर्क तो अपने घर में होता है ना, तो
हाँ
अपनी
जी
दादी, अपनी दादी की, अपने बुजुर्गों की मजीद ज्यादा खिदमत करेंगी ना अब जाकर।
हाँ जी बिल्कुल।
अच्छा, तो जोबिया शाह, आपसे भी हमारी गुफ्तगू जारी है, लेकिन लाइबा शाह भी तो हमारे साथ हैं कैलिफोर्निया से, जहाँ वॉशिंगटन और कैलिफोर्निया के दरमियान 3 घंटों का टाइम डिफरेंस है, तो वो हमसे बाद में सोकर उठती हैं और बाद में सोती हैं, तो लेकिन आज वो हमारे साथ मौजूद हैं टेलीफोन पर, सुबह जल्दी उठ गई हैं। अस्सलाम वालेकुम लाइबा शाह,
वालेकुम अस्सलाम।
बहुत शुक्रिया आपने हमारे प्रोग्राम के लिए आज जल्दी उठकर वक्त निकाला।
थैंक यू सो मच।
आप हमारे सुनने वालों को बताइए कि कैलिफोर्निया कैसा है, कैसा लग रहा है आपको वहाँ रहना?
जी, तो जो पहले मुझे सेलेक्ट हुआ था तो मुझे लगा था कि कैलिफोर्निया बहुत गर्म जगह है। जब मैंने गूगल पे सिर्फ सर्च किया था, पहले तो सब मुझे बहुत कह रहे थे कि लकी हो कैलिफोर्निया में हो गया और बहुत अपॉर्चुनिटीज होती हैं। जब मैं यहाँ आई मैं अपने कपड़े जो है वो ऐसे लाई थी कि यदि गर्म मौसम होगा तो हम पहन सकते हैं। जब मैं आई इतनी बारिशें हुई
अच्छा
मैं तो पहले ही परेशान हो गई थी, यकीन करे मेरे सारे कपड़े मैंने इधर लेने पड़े थे मुझे।
अच्छा, नहीं, नया बजट बजट खराब हो गया आपका।
जी बिल्कुल, जो मैं लाई थी वो मैंने अभी तक नहीं पहना, बस बारिशें ही बारिशें।
हाँ, लेकिन पिशावर जैसे शहर से आप आई हैं, जो जाहिर है कि
जी
आम तासुर ये कि कदामत पसंद शहर यानी इलाका है वो, और कैलिफोर्निया जो है टेक्नोलॉजी का गढ़ है कहते हैं, तो क्या कैसे आपने फर्क महसूस किया, और कोई कल्चरल शॉक लगा, इसको क्या कहें, टेक्नोलॉजिकल शॉक लगा आपको?
टेक्नोलॉजिकल शॉक मुझे लगा था क्योंकि यहाँ पर ऐसे बहुत से अपॉर्चुनिटीज है जो पिशावर में नहीं है, हमें इसीलिए तो यहाँ भेजा है कि हम इन अपॉर्चुनिटीज का यानी पूरा इस्तेमाल करें। तो मुझे यहाँ बहुत सारी अपॉर्चुनिटीज मिली थी, मीनिंग बहुत से कॉन्फ्रेंसेज। अभी मुझे रिसेंटली कल ही मेल आई है नेशनल यूथ लीडरशिप कॉन्फ्रेंस से, तो यानी यहाँ यहाँ पे बहुत ज्यादा यानी अपॉर्चुनिटीज हैं। मुझे पहले शॉक लगा था क्योंकि मैंने कभी इतनी ज्यादा अपॉर्चुनिटीज वहां नहीं देखी थी, फिर एक पिशावर एक पठान फैमिली से, तो फिर जब मैं यहाँ आई तो मुझे बहुत सारी अपॉर्चुनिटीज मिली और फिर मैंने इनको पूरा इस्तेमाल भी किया, यानी इनको पूरा यानी
अवेल भी
किया।
किया। तो खास
जी
तौर पर
बिल्कुल।
क्या 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 चीजें थी टेक्नोलॉजी की जो आप पहले नहीं करती थी और अब आपको आ गई हैं?
पहले पहले तो हमारे यानी जो स्पीचेस वगैरह यहाँ पे होते हैं या कोई प्रेजेंटेशंस वगैरह होती है वो मुझे बहुत ज्यादा यहाँ पे मिली थी अपॉर्चुनिटी कि मैं प्रेजेंट करूँ पाकिस्तान को। सो अभी मेरी 105 प्रेजेंटेशंस हो गई है पाकिस्तान के बारे में। यहाँ पर मैं एक स्मॉल टाउन से हूँ ग्रिडली यहाँ पर फिर भी यहाँ पे बहुत ज्यादा अपॉर्चुनिटीज है। फिर मुझे अभी बहुत सारी लीडरशिप कॉन्फ्रेंस में जाने के लिए वो हुआ, मेनी मुझे अपॉर्चुनिटी मिली। फिर यहाँ से जो है तो
और
भी बहुत
आपने,
सारी
अच्छा,
अपॉर्चुनिटीज हैं।
ये कॉन्फ्रेंस हुई थी रीच द फ्यूचर जो मिशिगन में हुई थी, वो
जी
क्या
बिल्कुल।
चीज थी जिसमें आप सिलेक्ट हुई थी, क्या खास बात थी उस कॉन्फ्रेंस में और कैसा रहा वो तजर्बा आपका?
वो बहुत जबरदस्त कॉन्फ्रेंस हुई थी और उसके लिए हमें अप्लाई करना था अपने स्कूल की तरफ से, पर अगर आप अपने आप पे जाओगे तो आपको $150 पे करने पड़ेंगे, पर अगर आप कंपटीशन करो तो फिर आप जो है फ्री स्कॉलरशिप पे जाते हो। तो मैंने स्कॉलरशिप के लिए अप्लाई किया और मुझे एसेज लिखने पड़े थे और कुछ यानी कुछ प्रेजेंटेशन करनी पड़ी थी, तो उसमें मैं 200 स्टूडेंट्स कैलिफोर्निया से उनके बीच में मैं सिर्फ सेलेक्ट हुई थी। मैं उधर गई, हमारी 3 दिन कॉन्फ्रेंस हुई, बहुत जबरदस्त कॉन्फ्रेंस हुई। हमें लीडरशिप स्किल्स हुए, उसमें चैलेंज डे था जिसमें यानी आपको आपकी लाइफ के डिफरेंट फेजेस के बारे में बताते हैं जिसके बारे में आपने कभी नहीं सोचा होता, फिर आपको थोड़ा वो करते हैं स्ट्रेस करते हैं कि इनके बारे में सोचो, यानी फ्यूचर है आपका, आप ही इसके जिम्मेदार हो। और हमने बहुत सी एक्टिविटीज की थी जैसे रॉक क्लाइंबिंग और वॉल क्लाइंबिंग और फ्लाइंग स्क्विरल, तो इसमें बहुत मजा आया था मुझे तो।
अच्छा, तो पिशावर से कैलिफोर्निया तक का सफर जो है वो आप समझती हैं कि एक बड़ा आपकी जिंदगी का एक यादगार सफर बन गया है?
जी बिल्कुल, और मैंने बहुत कुछ सीखा है इस सफर से जो मैं शायद कभी उधर नहीं सीख पाती, मैंने बहुत कुछ सीखा है।
तो आपके घर कब कब याद आता है?
जी
घर कब कब याद आता है?
घर मुझे बिल्कुल याद नहीं आता, मैं झूठ नहीं बोलूंगी।
इतनी खुश है। तो आपके पेरेंट्स क्या करते हैं, होस्ट पेरेंट्स?
मेरी होस्ट मॉम जो है वो हाउसवाइफ है, वो घर पे ही होती क्योंकि उनको डिसेबिलिटी है, उनको लूपस है, और जो मेरे डैड हैं वो सिटी के लिए वर्क करते हैं।
अच्छा, तो उन्होंने आपको इतने प्यार से रखा है कि आपने अपने असल फैमिली को फिलहाल भुला के रखा है। अब जब आप वापस जाएंगी तो उम्मीद यकीनन आप इनको भी याद रखेंगे और इनकी वो बातें वो खुलूस। और ये बहुत बड़ी बात है कि किसी अजनबी शख्स के लिए, किसी अजनबी बच्चे के लिए अपने घर को सिर्फ इसलिए खोल देना, अपने घर की हर सहूलत उसे इसलिए फराहम कर देना कि उसका फ्यूचर बेहतर हो जाए, ये पाकिस्तानी पाकिस्तानी नहीं अमरीकी घरानों की ये खसूसियत है कि वो चाहते हैं कि दूसरों के काम आए और कोई मौका ऐसा हाथ से नहीं जाने देते जिससे वो किसी के मुस्तकबिल को बेहतर बना सकें, किसी की जिंदगी में काम आ सकें, किसी को एक बेहतर इंसान बना सकें। तो हमें इनको वाकई सराहना चाहिए। हम आप तमाम जो होस्ट पेरेंट्स हैं, होस्ट फैमिलीज हैं, होस्ट घराने हैं अमेरिका में, जो पाकिस्तान के इन एक्सचेंज स्टूडेंट्स को अपने घरों में रखे हुए हैं, उन्हें अपने वालदैन जैसा प्यार दे रहे हैं, हम उनका शुक्रिया अदा करते हैं उनकी तरफ से इस प्लेटफॉर्म से। तो हमारी गुफ्तगू भी जारी है, लेकिन हमारी प्रोड्यूसर गुलरुख कह रही है भाई बहुत देर हो गई है, एक ब्रेक का वक्त हो गया है, तो लीजिए पहले एक ब्रेक। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारे आज के मेहमान हैं 15 से 17 साल की उम्रों के उन 108 होनहार पाकिस्तानी तालिब इल्मों के कुछ नुमाइंदा तालिब इल्म जिन्हें अमरीकी महकमा खारिजा के प्रोग्राम कैनेडी लूगर यूथ एक्सचेंज प्रोग्राम के तहत यहाँ अमरीकी हाई स्कूलों में एक तालीमी साल गुजारने का मौका हासिल हुआ है। हमारे मेहमान हैं इस्लामाबाद पाकिस्तान के तालिब इल्म मोहम्मद उस्मान नवाज, जो अमरीकी रियासत विस्कॉन्सिन के एक हाई स्कूल में एक साल के लिए जेर तालीम है। हमारी मेहमान है लाहौर पाकिस्तान की हिरा अकबर, जिन्हें अमरीकी रियासत मिजूरी के एक हाई स्कूल में एक साल की तालीम हासिल करने के लिए मुंतखब किया गया है। पिशावर पाकिस्तान की लाइबा शाह, जो कैलिफोर्निया के एक हाई स्कूल में एक साल के लिए जेर तालीम है। हमने दावत दी है साहिवाल पाकिस्तान की जोबिया ईशा को, जो अमरीकी रियासत टेक्सास के एक हाई स्कूल में एक तालीमी साल गुजार रही है। रावलपिंडी की यमुना अवैस को, जिन्हें मेरीलैंड के एक हाई स्कूल में एक साल की तालीम हासिल करने का मौका हासिल हो रहा है। और हमारे मेहमान हैं कराची पाकिस्तान के अब्दुल सलाम, जो अमरीकी रियासत ओहायो में एक तालीमी साल गुजारने के लिए मुंतखब हुए हैं। हमारे मेहमानों के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahizindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameel.voaurdu। जी हमारे सभी मेहमान इस वक्त अमेरिका की मुख्तलिफ रियासतों से टेलीफोन पर हमारे साथ हैं। गुफ्तगू में एक बार फिर शामिल करते हैं उस्मान नवाज आपको। एक सवाल वसीम अली ने फेसबुक पर पोस्ट किया है आपके लिए, वो ये पूछ रहे हैं कि आखिर आप लोगों को होस्ट फैमिली के साथ ही क्यों रहना पड़ता है, बताइए।
बेसिकली इस प्रोग्राम का मकसद ये है कि हम एक कल्चरल एक्सचेंज पे हम अपनी सकाफत को सिखा रहे हैं और अमेरिका के बारे में नई चीजें सीख रहे हैं, और उसको सीखने के लिए सबसे बेहतरीन तरीका ये है कि हम यहाँ पे किसी ऐसी फैमिली के साथ रहें जिसकी हम डेली लाइफ एक्टिविटीज को देखें, उनकी डेली डे रूटीन को देखें और उनके बारे में सीखें, और फिर उनके घर में रहते हुए उनकी एक्टिविटीज का हिस्सा बनते हुए अपनी सकाफत के बारे में सिखाएं। तो इस वजह से होस्ट फैमिली के साथ रहना इस प्रोग्राम के लिए सबसे,
और ये वो होस्ट फैमिली जैसे मैंने भी बताया कि वो फ्री रखती हैं और वो एक तरह से इस यानी ये जो कल्चरल एक्सचेंज प्रोग्राम है कैनेडी लूगर यूथ एक्सचेंज, उसमें वो पार्टनरशिप कर रही हैं कि उनके साथ शामिल हो रही हैं कि उनका जो मिशन है उसको आगे बढ़ाएं, और ये इंडिविजुअल लोग हैं जो कि अपने खुद से ऑफर करते हैं कि हाँ हम ये काम करेंगे, हम अपने किसी भी बच्चे को हम पूरा एक साल अपने घर में रख सकते हैं। अच्छा उस्मान जी बोलिए, कुछ और बोल रहे हैं?
जी ये बिल्कुल साइन अप करते हैं वेबसाइट पे और बिल्कुल फ्री ऑफ कॉस्ट, ये इनको कोई इसके पैसे नहीं मिलती, सिर्फ अपने दिल से और اپنی اچھائی سے اس پروگرام کے لیے بچوں کو ہوسٹ کرنے کے لیے کرتے ہیں.
ہم سے سمیع اللہ نے شاید یہ سوال کیا ہے اور کسی اور نے بھی فیس بک پر یہ سوال پوسٹ کیا ہے کہ اپلائی کرنے کا طریقہ کیا ہوتا ہے, کیسے لوگ اس کلچرل ایکسچینج پروگرام کے لیے اپلائی کریں.
جی, اس کے اپلیکیشن کا یہ طریقہ ہوتا ہے کہ سپٹمبر میں اس کے اپلیکیشن کھولتے ہیں اور سب سے پہلے پریلیمینری اپلیکیشن ہوتی ہے جس میں آپ کے پچھلے تمام تر اکیڈیمک ریکارڈ اور گریڈس کو دیکھا جاتا ہے, اور پھر یہ آن لائن ویب سائٹ ہے یس کی, yes.pk.org, اور آپ اس پہ جاتے ہو اور ادھر اپلیکیشن فل کرتے ہو. اس کے بعد آپ کے گریڈس وغیرہ کو دیکھا جاتا ہے, پھر ایک ٹیسٹ ہوتا ہے, اس کے بعد انٹرویو ہوتا ہے, اور پھر ایک فائنل اپلیکیشن ہوتی ہے. تو اس سب سلیکشن مرحلے کے بعد 6000 اپلیکیشنز میں سے 100 بچے سلیکٹ ہوتے ہیں ایٹ دی اینڈ. تو یہ اس کا سلیکشن کرائیٹیریا ہوتا ہے,
یعنی 5-6000 اسٹوڈینٹس میں سے 100 سے اوپر کچھ اسٹوڈینٹس ہر سال یہاں کے لیے سلیکٹ ہوتے ہیں. آپ میں سے جو کوئی سمجھتا ہے کہ وہ اس پروگرام میں آنا چاہتا ہے تو ان کی ویب سائٹ پر جائیں یس ایکسچینج اسٹوڈینٹ کی اور اپلائی کر دیجیے, کوئی پتہ نہیں کس کی قسمت کب کھل جائے. عثمان, آپ سے ہم یہ پوچھیں گے کہ آپ اب تک کتنے لوگوں کو اور کتنی بار پاکستان کے بارے میں پریزنٹیشن دے چکے ہیں.
جی, پریزنٹیشن دینا میرا سب سے بڑا مقصد ہے کیونکہ وہی تو اس پروگرام کا ریزن ہے. تو اس وجہ سے میں نے آج کافی زیادہ شروع سے میرا یہ تھا کہ میں ٹیچر سے بات کروں اور پریزنٹیشن دوں. تو اب تک میں نے 40 پریزنٹیشن دی ہیں اور تقریباً 700 تک کی آڈینس کو, اور بہت زیادہ پازیٹیو رسپانس ملا ہے مجھے ان کی طرف سے. اور وہ اور سیکھنا, مطلب کافی زیادہ بار ایسے ہوئے کہ میں پریزنٹیشن دے کے باہر گیا ہوں تو وہ میری پریزنٹیشن میں سے کوئی آ کے اس نے مجھے بولا کہ میں آپ سے اور بات کرنا چاہتا ہوں تو میں آپ سے بیٹھ سکتا ہوں یا پھر آپ مجھے اور اس کے بارے میں کچھ بتا سکتے ہو. تو
اور آپ اسٹیٹ ڈپارٹمنٹ کے ایک ورک شاپ کے لیے بھی سلیکٹ ہوئے اور 500 ایکسچینج اسٹوڈینٹس میں صرف 32 منتخب ہوئے تھے اور آپ ان میں شامل تھے, تو یہ بھی آپ کی کامیابی ہے. اور آپ اسکول کے کلبز میں, اسپورٹس میں, روبوٹکس میں, ڈیبیٹنگ ٹیم میں, اسپیچ ٹیم میں اسکول کی جو ہے اس میں شامل ہیں, اور آپ ایک پروجیکٹ شروع کر چکے ہیں فوڈ فار تھاٹ. تو کیوں شروع کیا یہ پروجیکٹ, اور بتائیے ہمارے سننے والوں کو کہ امریکہ جیسے ترقی یافتہ ملک میں بھی ایسے بچے اور ایسے لوگ موجود ہیں جو اپنے لیے کھانے پینے کا بندوبست نہیں کر سکتے.
جی, پروجیکٹ فوڈ فار تھاٹ میرا ایک پروجیکٹ ہے جس کے ذریعے میں اپنی سٹی ونونا میں ان بچوں کے لیے جو اپنا لنچ افورڈ نہیں کر سکتے, میں لوگوں کے ہاتھوں پہ مہندی لگا کر یا پھر ویسے اپنے اسکول میں اپنے دوستوں کے تھرو ڈونیشن اکٹھی کر کے ان کے لیے فوڈ پیکٹس بناتا ہوں اور ایک آرگنائزیشن کو ڈونیشن دیتا ہوں جو ان کو ہیلپ کر سکے اور سپورٹ کر سکے. اور جیسے آپ نے کہا جی, اس طرح کی امریکہ جیسی ڈیولپڈ کنٹری میں بھی ایسے لوگ ہیں جو افورڈ نہیں کر سکتے, کیونکہ ایسے لوگ ہر جگہ پہ ہوتے ہیں جن کو مدد کی ضرورت ہوتی ہے. یہاں پہ یہ ہے کہ ہم پروجیکٹس وغیرہ, بہت سارے پروجیکٹس ہوتے ہیں جو ان لوگوں کی ہیلپ کرتے ہیں, اور اس طرح اس سے مجھے یہ ایکسپیرینس ملے کہ جب میں واپس پاکستان جاؤں گا تو وہاں پر بھی مجھے ایسے لوگوں کو مطلب ڈھونڈ کر ان کی مدد کے لیے پروجیکٹس کرنے چاہیے اور اپنے اس ایکسپیرینس کو استعمال کر کے وہاں پہ بھی ہیلپ کرنی چاہیے.
بہت شکریہ عثمان نواز, ابھی بھی آپ ہمارے ساتھ رہی, گفتگو آپ سے جاری رہے گی. اب ہم شامل کریں گے راولپنڈی پاکستان کی یمنا اویس کو جو میری لینڈ سے ہمارے ساتھ ہیں ٹیلی فون پر, اور انہوں نے بہت ساری چیزیں امریکہ میں آ کر پہلی بار سیکھی ہیں اور پہلی بار ان پر عمل کیا ہے. آئس اسکیٹنگ کبھی نہیں کی تھی وہ کی, گھوڑے کی سواری کبھی نہیں کی تھی وہ کی پہلی بار, اور درخت پر کبھی نہیں چڑھی تھی, لیکن امریکہ میں ان کے لیے ایک ایسا موقع بھی آیا کہ یہ درخت پر بھی چڑھ گئی, اور بڑی پھرتی سے اور بڑی مہارت کے ساتھ, جیسے کہ بڑا تجربہ ہو ان کو درخت پر چڑھنے کا. تو بتائیے یمنا, یہ کیا واقعہ تھا, کیسے درخت پر چڑھ گئی؟
یہ ایک بہت ہی فنی مومنٹ تھا میرے لیے. تو ایسا ہوا کہ تھینکس گیونگ پہ میرے گھر پہ کافی لوگ آئے ہوئے تھے تھینکس گیونگ ڈنر کے لیے, اور میں, میری ہوسٹ سسٹر اور میری دوست وغیرہ, ہم لوگ باہر پھیر رہے تھے ویسے ہی بیک یارڈ میں, ایسی باتیں کر رہے تھے. تو اچانک سے نیبرس کا کتا نکل کے باہر آ گیا, اور مجھے کتوں سے بہت ڈر لگتا ہے, تو میں بس اس کے ڈر کی وجہ سے میں درخت کے اوپر چڑھ گئی. میں حالانکہ پاکستان میں نے کبھی درخت نہیں چڑھا, اور یہاں پر آ کے ایسا ہوا. اور پھر میری مطلب ہوسٹ سسٹر اور میری دوست نے پیچھے مڑ کے دیکھا تو کہتے ہیں یمنا کہاں چلی گئی. میں نے کہا کہ یہ میں اوپر ہوں.
اچھا, تو یہ
میرے لیے بہت فنی.
اور آپ کی ہوسٹ فیملی جو ہے افریقن امریکن ہے, اور آپ کی جو موم ہے سائیکالوجسٹ ہیں کالج میں, تو آپ یہ بتائیے کہ ان لوگوں کے بارے میں آپ کے کچھ تاثرات جو تھے وہ کیسے درست ہوئے, اور آپ نے پاکستان کے کلچر کو پروموٹ کرنے کے لیے کیا کیا؟
جی, پاکستان میں زیادہ تر جو لوگ بلیک
पीपल के बारे में जो जानते हैं वो मूवीज वगैरह से जानते हैं कि बस चोर हैं, डाकू हैं और इस तरह की चीजें होती हैं. लेकिन यहाँ पर आके मेरा बहुत ज्यादा उस बात पे ओपिनियन चेंज हुआ है कि मैं एक अफ्रीकन अमेरिकन होस्ट फैमिली के साथ रहती हूँ जो कि बहुत 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 अच्छे हैं. उन्होंने मेरे लिए मतलब हमेशा मेरी होस्ट सिस्टर और मेरे लिए एक भी चीज लाते हैं और अपना अपने घर के दरवाजे मेरे लिए खोले हैं. और मैं यहाँ पर जब आई थी तो मुझे बिल्कुल टाइम नहीं, मुझे होम से कोने का टाइम ही नहीं मिला.
अच्छा.
और यहाँ पर और अब मैं जब सोचती हूँ कि अब मैं इन लोगों को 2 महीनों के अंदर छोड़ के चली जाऊंगी तो मुझे इतना दुख होता है, इतना दुख होता है. लेकिन मेरा दिल है कि मैं दोबारा इन लोगों को विजिट करूँ यहाँ पर आके. और वो लोग भी चाहते हैं और वो कह रहे हैं कि पाकिस्तान हम आएंगे, बस एक शर्त है कि मिर्चे वाले खाने ना हो पाकिस्तान में.
तो लेकिन आपने तो इन लोगों को पकौड़े बहुत खिलाए हैं पकाकर, हाँ बनाकर.
जी पकौड़े खिलाए हैं लेकिन मतलब उसके लिए भी मैं सबसे कम मिर्चे इनके लिए डालती हूँ.
अच्छा.
क्योंकि इनको मिर्चे खाने की बिल्कुल आदत नहीं है और जरा सी मिर्ची ये लोग खा लें तो इनके आंखों में आंसू आ जाते हैं.
अच्छा चलिए, और किसी बात पर आंसू आए या ना आए मिर्चों से जरूर आंसू आ जाते हैं. अच्छा, स्कूल में क्या मुख्तलिफ लगा आपको यहाँ के पाकिस्तान के स्कूलों से?
स्कूल में मुख्तलिफ, स्कूल एजुकेशनल सिस्टम मैं कहूँगी कि इंटायरली डिफरेंट है. पाकिस्तान में मैट्रिक सिस्टम के मुताबिक मेरे इस तरह से ग्रेड मतलब ये होते थे कि इतने मार्क्स हैं तो बस इतने हैं. यहाँ पर ग्रेड सिस्टम है. इसके अलावा जो टेक्नोलॉजी ये लोग यूज़ करते हैं स्कूल में, हमारे पास प्रॉम बुक्स हैं तो हर काम मतलब गूगल से हो रहा होता है. कोई ना कोई वेबसाइट यूज़ हो रही होती है या फिर कोई लिटरेचर वगैरह आप लिख रहे हो, कोई असाइनमेंट कर रहे हो तो साइटेशंस आपने डालनी होती हैं. और ये सारी चीज़ें हैं काफ़ी मुख्तलिफ हैं. और अब मुझे इन सारी चीज़ों की इतनी आदत हो गई है कि मैं हर चीज़ खुद गूगल कर रही होती हूँ कि अच्छा ये चीज़ इतनी है और ये है वो है.
अच्छा अच्छा, तो यानी आपने यहाँ पर टेक्नोलॉजी को ज़्यादा महसूस किया कि यहाँ पर ज़्यादा है पाकिस्तान के स्कूलों के नस्बत?
जी.
अच्छा, लेकिन आप जो यहाँ पढ़ेंगी वो पाकिस्तान में तो काउंट नहीं होगा, तो आप समझती हैं कि ज़िंदगी का एक तालीमी साल ज़ाया होगा?
मुझे लगता है कि ये एक्सचेंज ईयर मेरे लिए ज़्यादा इम्पोर्टेंट था. ये साल मेरे ख्याल में मेरा वेस्ट नहीं हुआ है बल्कि मुझे कुछ अच्छा सीखने को मिला है जो कि बाकी पाकिस्तानी टीनेजर्स को नहीं मिलता. तो ये एक मेरे लिए मौका है, बहुत अच्छा मौका है. और इसको एक्सचेंज ईयर को हम एक जिंदगी का एक साल नहीं कहते बल्कि एक साल में पूरी जिंदगी जी लेना ऐसा कहते हैं. तो ये है कि मुझे बहुत सारी चीजें ऐसी ट्राई करने को मिली, नई चीजें जो मैंने कभी नहीं की थी, जैसे स्कीइंग कभी नहीं की थी, आइस स्केटिंग कभी नहीं की थी और ट्रैक टीम में मैं थी. तो भागना इतना मीलों भागना तो वो भी एक अच्छा एक्सपीरियंस था. तो ये है कि एक्सपीरियंसेस मेरे लिए ज़्यादा काउंट करते हैं और मैं नहीं कहूँगी कि ये मेरा साल वेस्ट हुआ है बल्कि मुझे लगता है कि मैंने बहुत अच्छा फैसला किया यहाँ पर आके.
और मेरा ख्याल है कि लाहौर पाकिस्तान की हीरा अकबर भी यही कहेंगी. क्यों हीरा? हीरा अकबर हमारे साथ हैं मिजूरी से. हीरा अकबर हमारे साथ हैं जी.
जी
हाँ बोलिए ना, आपका भी यही तजर्बा है जो यमुना कह रही हैं?
बिल्कुल, मैं यमुना से बिल्कुल इत्तेफाक करती हूँ कि यहाँ पर आने का जो मेरा फैसला था वो मेरी जिंदगी का सबसे अहम फैसला था और मैं बिल्कुल भी इसको रिग्रेट नहीं करती कि मैंने ये फैसला क्यों किया. इनफैक्ट यहाँ पर आके मैं सोचती हूँ कि मैंने बहुत अच्छा फैसला किया, मैंने बहुत कुछ सीखा है यहाँ पर आकर. और मेरा जो तालीमी साल का हर्ज है वो तो इसके लिए कुछ भी नहीं है, मैंने इतना कुछ सीखा है.
मसलन कोई ऐसी चीज जो आप समझती हैं कि जब आप वापस जाएंगी तो आपके बहुत ही काम आएगी?
जो मेरे बहुत ज्यादा काम आएगी सबसे पहले तो है सेल्फ इंडिपेंडेंस, कि मैंने यहाँ अपने ऑन खुद अपने आप पे रहना सीख लिया कि किस तरीके से हर चीज को हैंडल करना होता है, किस तरीके से हर चीज को
ہم لوگوں نے انسر انجام دینا ہوتا ہے, یہ میرے لیے بہت بڑی چیز ہے. اس کے علاوہ لوگوں کو ان کی جس طریقے سے وہ دکھتے ہیں یا جس طریقے سے وہ بولتے ہیں اس طریقے سے ان کے بارے میں کسی ریزلٹس پہ نہیں پہنچنا, بلکہ ان کو خود جانچو اور خود جانچ کرنے کے بعد آپ لوگ ان کو سمجھو. اور پھر اس سے بلکہ پہلے یہ ہوتا تھا کہ میں ہر کسی کو جو جس طرح وہ دکھتے ہیں یا جس طرح وہ بولتے ہیں اس طریقے سے جج کر لیتی تھی, مگر اب بالکل بھی نہیں ایسا ہوتا. یہاں پہ آ کے میں نے یہ بہت زیادہ سیکھا. پھر اس کافی ساری چیزیں جو میں نے سیکھی ہیں اور میں کہتی ہوں کہ میری زندگی بھر میرا ساتھ رہیں گی.
اور آپ چرچ بھی اب جا کر والنٹیئر ورک کرتی ہیں, کچھ اس کا بتائیے کہ آپ اس سے پہلے ظاہر ہے چرچ میں کبھی نہیں گئی تھیں اور وہ بھی آپ نے دیکھ لیا کہ اندر کس طرح آپ وہاں لوگ جو ہے مدد کرتے ہیں غریبوں کی.
جی جی بالکل, میں جب یہاں پر جاتی ہوں چرچ پہ, یہاں اس کو جہوہ جائرہ کہا جاتا ہے, جس میں جا کے ہم لوگ یہاں پہ لوگ آتے ہیں غریب لوگ جو اپنا کھانا افورڈ نہیں کر سکتے, تو ہم لوگ ان کو کھانا جو ہے وہ پاس کرتے ہیں, ہم ان کو کھانا وغیرہ دیتے ہیں. وہاں پہ میں جا کے والنٹیئر کرتی ہوں. ایک مسلمان لڑکی ہونے کے احساس کے ساتھ یہ کام کرنا مجھے دلی خوشی دیتا ہے, تو چرچ میں جا کے کام کرنا. اس کے علاوہ آج کل میں میری ہوسٹ مام, میری شروع سے یہ تھی کہ میں کپڑے سلائی کرنا سیکھوں, تو میری ہوسٹ مام نے مجھے پلو کیس ڈریسز بنانا سکھائے. تو ایک آرگنائزیشن ہے جس کے تھرو میں کپڑے چھوٹی بچیوں کے لیے, ساؤتھ افریقی چھوٹی بچیوں کے لیے کپڑے جو ہے وہ سلائی کر رہی ہوں. بہت ایزی سا کام ہے یہ, تو یہ میں ان کے لیے کپڑے سلائی کری. ابھی تک میں نے ان کے لیے 6 ڈریسز تیار کیے ہیں جو کہ 10 گھنٹوں میں تیار ہوئے ہیں. تو یہ کام کر کے مجھے بہت زیادہ خوشی مل رہی ہے. اس کے علاوہ میں نے یہاں پر ہوم کمنگ کا فیئر تھا اسکول اس ٹاؤن میں, تو اس کے اندر میں 30 گھنٹے اپنا کام کیا ہے یہاں پر. تو بہت ایک عجیب سی خوشی محسوس ہوتی ہے, دل میں ایک اطمینان پیدا ہوتا ہے کہ ہم لوگ کسی کے لیے کام کر رہے ہیں اور اللہ تعالیٰ خوش ہو رہا ہے اور لوگوں کو فائدہ حاصل ہو رہا ہے.
بہت شکریہ ہیرا اکبر, آپ سے بھی گفتگو جاری رہے گی. کراچی پاکستان کے عبدالسلام کو جو اوہایو سے ٹیلی فون پر ہمارے ساتھ موجود ہیں, ایک بار پھر شامل کرتے ہیں. عبدالسلام, یمنا تو پڑوسیوں کے کتے سے ڈر کر درخت پر چڑھ گئی تھی, لیکن آپ کا پیچھا جب ایک پالتو پیٹ نے کیا, کتے نے کیا, تو آپ نے اس وقت کیا کیا تھا؟ بتائیے ہمارے سننے والوں کو کہ آپ کا ریئیکشن کیا تھا, اور یہ بھی بتائیے کہ امریکی زندگی میں پیٹس کا کتنا عمل دخل ہے, اور کتنا عجیب لگا آپ کو شروع میں یہ عمل دخل دیکھ کر کہ ان کو نہلایا جا رہا ہے, ان کو دھلایا جا رہا ہے, ان کی دوا داروں کا بندوبست کیا جا رہا ہے, ان کو کپڑے پہنائے جا رہے ہیں, بتائیے.
پہلے تو واقعی سے شروع کرتا ہوں, میں اپنے دوست کے گھر گیا تھا پہلی دفعہ اور مجھے کوئی اندازہ نہیں تھا کہ اس کے پاس جو ہے وہ ایک پیٹ ڈاگ ہے. تو میں گاڑی سے باہر نکلا اور میرے سامنے آ کے کھڑا ہو گیا اتنا بڑا پیٹ ڈاگ اور میرے اوپر چھلانگیں مارنے لگ گیا. تو پھر جو ہے میرے اوپر بھونکنے لگ گیا, پھر میں گاڑی کے ارد گرد بھاگنے لگ گیا کیونکہ وہ جو ہے وہ رانے لگ گیا تھا, اس کو غصہ آ رہا تھا. تو بھاگتے بھاگتے میں اپنے فون نکالا, بھاگتے بھاگتے میں اپنے دوست کو کال کی کہ وہ آ کے اس کو اندر لے کے جائے, تو میں اس کے گھر میں اندر جاؤں.
اچھا, تو ذرا تصور کیجیے ہمارے سننے والے کہ ان کے پیچھے, عبد السلام کے پیچھے ایک پالتو ڈاگ ہے جو ان کا پیچھا کر رہا ہے اور یہ اس کے ساتھ ساتھ ٹیلی فون پر مدد کے لیے کال بھی کر رہے ہیں. واہ, تو عجیب لگا آپ کو شروع میں کہ امریکی زندگی میں پیٹس کا کتنا عمل دخل ہے؟
مجھے تھوڑا سا عجیب لگا, لیکن مجھے تھوڑا سا اندازہ تھا کہ امریکی لوگ جو ہیں وہ اپنے پیٹس کو جو ہے وہ اپنے بچوں کی طرح رکھتے ہیں. اور جب میں یہاں پہ آیا تھا ہمارے گھر میں بھی جو ہے وہ دو چھوٹے سے جو ہے وہ پیٹ ڈاگز ہیں, لیکن وہ ان کا خیال بچوں کی طرح کرتے ہیں, ان کو نہلاتے ہیں, ان کا دوائی کا پورا انتظام کرتے ہیں. تو لیکن ہم جو اپنے پیٹ رکھتے ہیں, جیسے میرے پاس پیٹ جو ہے وہ کافی ساری پلیاں ہیں, میں ان کو اتنا زیادہ ان کا دیکھ بھال نہیں کرتا, یا میں ان کو اپنے بچے کی طرح نہیں رکھتا, یا میں ان کو جو کھانے ٹائم پہ نہیں دیتا, مطلب آتے تو دے دیتا ہوں, لیکن یہاں پہ کھانے کا ٹائم اور سونے کا ٹائم اور ہر چیز کا جو ہے وہ وقت کے حساب سے کرتے ہیں اور بہت خیال رکھتے ہیں,
انہیں انسانوں کی طرح ہی ٹریٹ کرتے ہیں بلکہ اپنے بچوں کی طرح ٹریٹ کرتے ہیں. اچھا, اور امریکی لوگوں کی سب سے اچھی چیز کیا لگی لائف اسٹائل میں, گفتگو میں یا کام کے دوران؟
امریکی لوگوں کی سب سے اچھی بات گفتگو میں جب گفتگو کرتے ہوتے ہیں تو یہ ہوتی ہے کہ وہ آپ کو سنتے ہیں, آپ کا جو نظریہ ہے وہ سننا چاہتے ہیں, آپ کی بات پوری ختم ہونے دیتے ہیں, اور کام جو ہے بڑی صفائی سے کرتے ہیں اور اپنا کام خود کرتے ہیں. اگر اپنا کبھی اپنا کام خراب کرتے ہیں یا کوئی گن کرتے ہیں یا کچھ چیزیں پھیلاتے ہیں, تو وہ اپنا جو ہے وہ خود صفائی کرتے ہیں اور کام کا सुनना चाहते हैं आपको और आपके आपके लिए टाइम निकालते हैं और आपका ख्याल रखते हैं.
यानी एक दूसरे और खास तौर पर अपने इर्द गिर्द के लोगों की मदद करने के लिए हर वक्त तैयार रहते हैं. अच्छा, तो आपने आपने किस तरह से इनको अपना बनाया, अपने होस्ट फैमिली को अपने करीब किया, उनका प्यार अपने लिए हासिल किया, गहरा किया? यानी प्यार तो वो शुरू से कर रहे थे, उसको आपने गहरा किया.
आने के बाद जो है वो पहले दो दिन तो बड़े अजीब से थे, क्योंकि अपने घर से अपने अम्मी अब्बू से हटके जो है वो एक नई फैमिली में आ गए, एक नए लोगों के बीच में आ गए. लेकिन उसके बाद मैंने आने के बाद जो है यहाँ पे इनके लिए डिनर बनाया और मैंने अपनी होस्ट मॉम की, होस्ट डैड की हेल्प शुरू कर दी. और फिर कभी कभी संडे और सैटरडे में नई फैमिली के लिए ब्रेकफास्ट भी बना लेता था. तो वो और इनका ख्याल करना जो है वो मुझे अपनी होस्ट फैमिली के काफी करीब लाया और बनाया.
अच्छा, तो इसका मतलब ये कि दिल तक पहुंचने का आपने रास्ता ढूंढा खाने के जरिए. तो और आपसे अगर मैं ये पूछूं कि आपकी सबसे बड़ी सक्सेस स्टोरी क्या है, तो क्या आप ये कहेंगे कि अपनी होस्ट फैमिली को अपना बनाया, या कुछ और भी आपकी सक्सेस स्टोरीज हैं जो आप हमारे सुनने वालों के साथ शेयर करना चाहेंगे?
मेरी सबसे अच्छी स्टोरी एक तो ये है कि मैंने अपनी होस्ट फैमिली को अपना बनाया. दूसरी मेरी सबसे अच्छी स्टोरी ये है कि पिछले हफ्ते हम लोग मैं और मेरा ग्रुप हमारे लोकल कोऑर्डिनेटर के साथ सेंट लुइस मिजूरी गए हुए थे स्प्रिंग ब्रेक पे. वहाँ पे हम होटल में थे जब मैं और मेरे दोस्त जो है स्विमिंग करने के लिए गए. तो वहाँ पे जो थे वो तीन बच्चे थे जो एलिमेंट्री स्कूल के थे, मिडिल स्कूल के थे. तो उनकी अम्मी बैठी हुई थी, तो हम जब स्विमिंग करके बाहर निकले तो उनकी अम्मी ने हमसे पूछा कि हम मुसलमान हैं. तो हमने कहा हाँ जी हम मुसलमान हैं और हम एक मुस्लिम कंट्री से आए, हम एक्सचेंज स्टूडेंट्स हैं. फिर उन्होंने जो है हमारा शुक्रिया अदा किया क्योंकि हमने उन बच्चों के साथ टाइम गुजारा था, उनको बताया था अपने मजहब के बारे में, अपनी कंट्रीज के बारे में. तो वो उस बात पर बड़ी खुश हुई थी, उन्होंने हमारा शुक्रिया अदा किया था कि हम लोग आजकल के ऐसे हालात में उनके साथ बैठे और उनसे बातें की, उन्होंने सिखाया कि असल इस्लाम क्या है और असल इस्लाम का चेहरा क्या है.
तो आपने जो इस प्रोग्राम का असल मकसद है कि अपने पाकिस्तान के कल्चर के बारे में जो गलत फहमियाँ हैं या इस्लाम के बारे में जो गलत फहमियाँ हैं वो दूर करने में आपने एक रोल प्ले किया और ख़ुद मॉडल बनकर आपने इसको पेश किया. ज़ोबिया ऐशा हमारे साथ अमरीकी रियासत टेक्सस से मौजूद हैं. ज़ोबिया, आप बताइए कि आपकी सबसे बड़ी सक्सेस स्टोरी क्या है इस दौरान जबकि आप यहाँ एक्सचेंज स्टूडेंट के तौर पर हैं?
सबसे बड़ी सक्सेस स्टोरी तो यही है कि हमने इस्लाम के बारे में और पाकिस्तान के बारे में गलत फहमियाँ दूर की और उनको बताया कि ऐसा नहीं है जो हम इंटरनेट पर टीवी पे देखते हैं वैसा बिल्कुल नहीं है. उसके अलावा एक दफ़ा मेरा स्कूल में न्यूज़पेपर में आया था इंटरव्यू, तो तब मुझे काफ़ी खुशी हुई थी. और मैं कह सकती हूँ कि ये भी एक सक्सेस स्टोरी है कि हमारे पास बिल्कुल दुनिया के ऑपोजिट साइड पे एक और घर है. हमारी फैमिली बिल्कुल जो होस्ट फैमिली है बिल्कुल हमारे नेचुरल पेरेंट्स की तरह है.
अच्छा, तो आपने यहाँ पर एक मजबूत कनेक्शन बना लिया है और आप ये समझती हैं कि जिंदगी भर ये कनेक्शन कायम रहेगा. एक साल आप इनके साथ रहीं और जब भी आप कभी जिंदगी में दोबारा यहाँ आने का सोचेंगी तो आप बेफिक्र होकर आएंगी कि आपका एक घर तो ऑलरेडी यहाँ पर मौजूद है. और क्या यही तासुरात लाइबा शाह आपके भी हैं? कैलिफोर्निया से आप हमारे साथ हैं और पिशावर से आपका ताल्लुक है. लाइबा शाह,
मैं कहूँगी कि मैं इनसे इत्तेफाक करती हूँ. यहाँ पे जो है तो इस्लाम को फैलाना और मीन्स अपने मजहब के बारे में लोगों को बताना और इनके स्टीरियोटाइप हटाना, ये सबसे बड़ी सक्सेस होती है यहाँ पे. और मेरे साथ जो है तो मेरी डबल प्लेसमेंट है और मेरे साथ एक इंडियन है, मेरे घर में मेरी होस्ट सिस्टर जो कि एक हिंदू है. तो हमारे बीच में यानी जब हम आए थे तो बहुत स्टीरियोटाइप थे कि यानी हिंदू ये होते हैं, मुस्लिम्स वो होते हैं. तो मुझे वो खत्म करने का मौका मिला था और जो मेरे अंदर स्टीरियोटाइप थे यानी हिंदूज के बारे में और जो मैं सोची थी इनके बारे में वो बिल्कुल अपोजिट था. तो मुझे उसका मौका मिला था कि मैं जो है दो कल्चर एक्सपीरियंस कर रही हूँ, अमेरिकन कल्चर भी और इंडियन कल्चर भी. ये मेरे लिए बहुत बड़ी बात थी. और मैंने बहुत सारे प्रेजेंटेशन किए यहाँ पर, फिर लोगों का अपने जो सवाल करते हैं आपसे और आपके बारे में जानना चाहते हैं वो बहुत अच्छा लगता है.
अच्छा,
सबको.
और आपने तो यहाँ स्विमिंग भी सीखी और आपने स्कूल में सबसे ज्यादा परसेंटेज के साथ फाइनल इम्तिहान पास किया?
जी बिल्कुल, मैं अपने स्कूल में हाईएस्ट परसेंटेज होल्डर थी और उन्होंने मुझे इसके लिए जो है तोहफे अवार्ड भी दिया था.
अच्छा, और आप स्कूल के चार क्लब्स की हेड हैं, ड्रामा, लाइफ स्पोर्ट, आर्ट्स और साइंस क्लब.
ابھی 5 ہو گئے.
اب 5 ہو گئے, تو اس کا مطلب ہے کہ آپ میں اور صلاحیتوں میں اور اضافہ ہو رہا ہے اور آپ اپنے آپ کو بہتر سے بہتر کر رہی ہیں. تو چلیے اب آپ سے شروع کرتے ہیں پروگرام کا آخری سوال, کہ یہ بتائیے کہ جب آپ پاکستان واپس جائیں گی تو آپ سمجھتی ہیں کہ آپ نے جو کچھ یہاں سے سیکھا ہے اس کو آپ اپلائی بھی کر سکیں گی یا آپ کو دوبارہ وہی لائبہ بن جائیں گی جیسے کہ آنے سے پہلے تھی پشاور کی؟
جی نہیں, یہاں پہ آنے کا مقصد یہ ہوتا ہے کہ آپ ان سے یہاں کے لوگوں سے سیکھو اور ان کو اپنی سکھاؤ. تو یہاں سے میں نے بہت کچھ سیکھا ہے, جیسے کہ یعنی یہاں پہ چینج جو ہے وہ آپ سے شروع ہوتا ہے, اگر آپ چینج سٹارٹ کرو گے نا تو اور چینج ہو جائے گا. تو میں نے یہ میں نے یہاں پہ بہت دیکھا ہے کہ آپ گورنمنٹ پہ نہ وہ کرو, یعنی آپ ان پہ آپ کسی اور پہ کیوں ڈیپینڈ کرو, آپ اپنے آپ پہ ڈیپینڈ کرو اور آپ چینج ہو, آپ سٹارٹ کرو اور پھر خود ہی چینج ہوتا جاتا ہے. تو میں جیسی ہوں میں ویسی رہوں گی, بلکہ اس سے بھی اچھا ہونے کی کوشش کروں گی. اور انشاءاللہ جو ہم یہاں پہ والنٹیئرنگ سٹف کر رہے ہیں اور یوتھ پریزنٹیشن وغیرہ, تو میں انشاءاللہ وہاں پہ بھی جاری رکھوں گی.
تو زوبیا شاہ آپ کی طرف واپس آتے ہیں, آپ خود کو کتنی تبدیل زوبیا شاہ محسوس کر رہی ہیں اور واپس جا کر پاکستان میں اپنے آپ کو کیسے ایڈجسٹ کریں گی؟
جی میرا خیال میں یہاں پر آ کے اتنی پریزنٹیشن بھی ہیں اور اب میں بہت کانفیڈنٹ ہو چکی ہوں اور اب بہت انڈیپینڈنٹ ہو چکی ہوں, اپنے فیصلے خود کرنا, اپنے سب کام خود کرنا. اور میرے سامنے پاکستان آنے سے پہلے میں تھوڑے گھر میں چھوٹی تھوڑی سی بدتمیز تھی, تو اب یہاں پر آ کے کافی زیادہ انسان بن گئی ہوں.
چلیے بھی مبارک ہو زوبیا کی امی, سن لیجئے بچی بہت تمیزدار بن کر واپس آ رہی ہے. اچھا اور عبد السلام آپ بتائیے کہ آپ نے یہاں کھانا پکانا سیکھ لیا, اپنی ہوسٹ فیملی کو تو کھانا پکانا سکھا دیا, اب اپنی امی کے لیے بھی کچھ پکائیں گے جا کر واپس؟
جاتے ہی رمضان ہے تو جاتے ہی تو نہیں, لیکن رمضان ختم ہوں گے تو پھر وہ کوشش کریں گے.
اچھا اور آپ کچھ اور جو خاص یہاں سے سیکھ کر جا رہے ہیں جو وہاں آپ چاہیں گے کہ کریں جلدی سے؟
جاتے ہی رمضان ہے تو جاتے ہی تو نہیں, لیکن رمضان ختم ہوں گے تو پھر وہ کوشش کریں گے.
اچھا اور آپ کچھ اور جو خاص یہاں سے سیکھ کر جا رہے ہیں جو وہاں آپ چاہیں گے کہ کریں جلدی سے؟
میں وہاں جا کے جو ہوں وہ امیریکن فٹ بال کلب اسٹارٹ کروں گا یوتھ کے لیے, کیونکہ ایک بہت اچھا اسپورٹ ہے اور ایک بہت اچھا طریقہ ہے جس سے ہم لوگ اپنا کلچر چینج کر سکتے ہیں. اور وہاں جا کے میں ایک اپنے اسکول میں کلب اسٹارٹ کروں گا جہاں پہ میں بچوں کو بتا سکوں گا کہ امریکہ اصل میں کیا ہے اور اس کی کلچر کیا ہے. اور
ٹھیک ہے, لاہور پاکستان کی ہیرا اکبر آپ کیا کہیں گی؟
میں پاکستان جا کے لوگوں سے بولوں گی کہ اس ایکسچینج پروگرام کے لیے ضرور اپلائی کریں اگر وہ چاہتے ہیں کہ ان میں وہ ابلیٹیز آئیں جو کہ ہمارے پاس ہیں, جیسے کانفیڈنٹ ہو جائیں وہ اور مطلب انڈیپینڈنٹ اپنے ڈیسیشن خود لے سکیں. تو میں ضرور کہوں گی لوگوں کو کہ اس کے لیے
اپلائی کریں. اچھا.
اور والنٹیئر کروں گی زیادہ سے زیادہ تاکہ میں ایک چینج پیدا کر سکوں اپنی کمیونٹی.
اور ہیرا اکبر آپ ہمارے ساتھ ہیں تو آپ بھی بتائیے آپ کیا کریں گی؟ ہیرا اکبر سے ہمارا رابطہ غالباً کٹ گیا ہے. میرا خیال ہے کہ ہیرا اکبر کے بھی یہی خیالات ہیں کہ جو بھی لوگ اس وقت ہمارا پروگرام سن رہے ہیں وہ اگر وہ کوالیفائی کرتے ہیں یوتھ ایکسچینج اسٹوڈنٹ پروگرام کے لیے تو اس کے لیے اپلائی کریں اور اس کے لیے ان کی ویب سائٹ پر جائیں, وہاں سارا طریقہ موجود ہے کیسے اپلائی کرنا ہے. اور اپلائی کر کے کوشش کیجیے کہ آپ یہاں ایک سال کے لیے امریکہ میں آ کر یہاں کے ہائی اسکولوں میں تعلیم حاصل کرنے کا موقع حاصل کر سکیں. پروگرام کو سمیٹنے کا وقت ہوا, اپنے سبھی مہمانوں کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام سمیٹتے ہیں. ہماری پروڈیوسر تھیں گلرخ اور انجینئر تھیں تیان من. یاسمین جمیل کو اجازت دیجیے اور ہماری انٹرن ماریا ناصر کو بھی اجازت دیجیے. خدا حافظ. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں 15 سے 17 سال کی عمروں کے ان 108 ہونہار پاکستانی طالب علموں کے کچھ نمائندہ طالب علم جنہیں امریکی محکمہ خارجہ کے پروگرام کینیڈی لوگر یوتھ ایکسچینج پروگرام کے تحت یہاں امریکی ہائی اسکولوں میں ایک تعلیمی سال گزارنے کا موقع حاصل ہوا ہے. ہمارے مہمان ہیں اسلام آباد پاکستان کے طالب علم محمد عثمان نواز جو امریکی ریاست وسکانسن کے ایک ہائی اسکول میں ایک سال کے لیے زیر تعلیم ہیں. ہماری مہمان ہیں لاہور پاکستان کی ہیرا اکبر جنہیں امریکی ریاست میزوری کے ایک ہائی اسکول میں ایک سال کی تعلیم حاصل کرنے کے لیے منتخب کیا گیا ہے. پشاور پاکستان کی لائبہ شاہ جو کیلیفورنیا کے ایک ہائی اسکول میں ایک سال کے لیے زیر تعلیم ہیں. ہم نے دعوت دی ہے ساہیوال پاکستان کی زوبیا عشا کو جو امریکی ریاست ٹیکساس کے ایک ہائی اسکول میں ایک تعلیمی سال گزار رہی ہیں۔ راولپنڈی کی یمنا اویس کو، جنہیں میری لینڈ کے ایک ہائی اسکول میں ایک سال کی تعلیم حاصل کرنے کا موقع حاصل ہو رہا ہے۔ اور ہمارے مہمان ہیں کراچی پاکستان کے عبد السلام، جو امریکی ریاست اوہایو میں ایک تعلیمی سال گزارنے کے لیے منتخب ہوئے ہیں۔ ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahezindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelboaurdu۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔